नमस्कार। बद्लिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आज हामी झापा क्षेत्रका बासिन्दा र भुटानी शरणार्थीको चुलोमा देखिएको परिवर्तन र बदलिएको जीवनको सन्दर्भमा चर्चा गर्छौं। अर्थात केही वर्ष अघिसम्म सहायता संस्थाले दिने इन्धनको मात्रै भर पर्ने भुटानी शरणार्थीको भान्सामा बढ्दो ग्यासको चलनको चर्चा गर्छौं।
स्कूल जानुपर्छ है, ढिलो हुन्छ, आगोदी अब भुकारी सर्काउँदा ओर्दा त्यही भएर ग्यासमा पकाउँछौँ हामी चाहिँ। आफूलाई पनि यस्तो थालबुटुकाहरू पनि त्यति मैलाहरू हुँदैन होइन। अब मामाहरूले यसो अमेरिकादेखि पैसा अलिअलि हालिदिनु भएको थियो, त्यसै खर्चले।
झापा क्षेत्रमा ग्यासको खपत र बजारबारे एकजना व्यवसायीको कुरा। केही वर्ष यता स्थानीय क्षेत्रमा दाउराको साटो, ग्यास र अन्य वैकल्पिक साधनको बढ्दो प्रयोग र वन जंगल संरक्षणमा गरेको योगदानको चर्चा पनि गर्छौ।
दाउरा हामीले त्यतिखेर चाहिँ ग्यास अब अलिकति खर्च सचाउने अभाव होला, केही नपुगेको होला, त्यसले गर्दाखेरि हामी चुलीबाट पनि यस्तो हाँगाहरू भाँचेर दाउराहरू सदुपयोग गर्यौँ। आफ्नो घरकोले पनि पुग्दैन थियो, जंगल गएको जान्थ्यौँ।
वन संरक्षण र विस्तारका लागि सरकारी निकायसँग भएका कार्यक्रम र योजनाबारे वन कार्यालयका प्रतिनिधिसँग कुराकानी पनि गर्छौ। अहिले चाहिँ भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोगले क्यानाडा र बेलायतमा पुनर्वास भएका भुटानीका शरणार्थी शिविरमा रहेका पुनर्वास हुन चाहने आफन्तलाई पुनर्वास इच्छा पत्र भर्न आग्रह गरेको छ। आयोगका पुनर्वास अधिकृत माइकल बेल्सले आउँदो अक्टोबर र नोभेम्बरमा ती दुई देशबाट पुनर्वास छनौट मिशन आउने जानकारी दिनुभयो।
क्यानाडा तथा युके छनौट मिशन अन्तर्वार्ताको निम्ति यही आउँदो अक्टोबर तथा नोभेम्बरमा आउँदैछ। शरणार्थीहरूको लागि भविष्यमा क्यानाडा तथा युकेले मिशन पठाउँछ नै भनेर यकिनका साथ भन्न सकिँदैन। अत क्यानाडा तथा युकेमा परिवारका सदस्यहरू पुनर्वासमा गएका छन् र पुनर्मिलनका लागि इच्छुक हुनुहुन्छ भने शरणार्थीहरूले यसै मिशनमा आफ्नो आवेदन पत्र बुझाउनुहोला। पुनर्वासका मुलुकहरूले विभिन्न ठाउँमा रहेका शरणार्थीहरूको जनसंख्याको आधारमा कोटा तोकेका हुन्छन्। कतिजनालाई पुनर्वास गराउने हो, सो संख्या ती मुलुकहरूको प्राथमिकता तथा स्थानको उपलब्धतामा भर पर्दछ। संसारका विभिन्न ठाउँमा आपतकालीन तथा नयाँ शरणार्थी समस्या देखा परिरहेको सन्दर्भमा त्यस्तो ठाउँमा पुनर्वासको आवश्यकता परेको खण्डमा ती मुलुकहरूले नेपालमा गरिरहेको कामलाई रोकेर त्यसतर्फ लाग्न
सक्छन्।
ले इच्छुक परिवारहरूको जाँचबुझ गरी अन्तर्वार्ता लिई यही सेप्टेम्बर महिनाको अन्त्यसम्ममा क्यानाडा र युकेलाई बुझाइसक्नेछ। यदि कुनै शरणार्थीको केस सेप्टेम्बरको अन्तिमसम्ममा बुझाइएन भने उनीहरूलाई यस मिशनमा समावेश गरिने छैन। तसर्थ UNHCR सबै शरणार्थीहरूलाई समयमा निर्णय गरी मौकाको सदुपयोग गर्न आग्रह गर्दछ।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोगका पुनर्वास अधिकृत माइकलले क्यानाडा र बेलायतमा पुनर्वास भएका शरणार्थीका आफन्तले सेप्टेम्बर भित्र इच्छा पत्र नभरे उनीहरूलाई आफन्त भए ठाउँ पुग्न गाह्रो हुने बताउनुभयो। उहाँले भविष्यमा ती देशबाट यस्ता मिशन आउने कुनै ग्यारेन्टी नभएको पनि बताउनुभयो।
मिशनका प्रतिनिधि आइसकेको अवस्थामा शरणार्थीहरूले आफ्नो नाम समावेश गराउन सक्ने छैनन्। मिशनका प्रतिनिधि आइसकेको अवस्थामा शरणार्थीहरूले आफ्नो नाम समावेश गराउन अत्यन्त ढिलो भइसकेको हुनेछ। शरणार्थीहरूलाई भविष्यमा त्यस्ता मिशन आउँछन् नै भनेर भन्न सक्दैन।
पाँच वर्ष अघि शुरू भएको पुनर्वास कार्यक्रम अन्तर्गत क्यानाडामा 4,814 जना र दुई वर्ष अघि पुनर्वास शुरू गरेको बेलायतमा 257 जना भुटानी शरणार्थी पुनर्वास भएका छन्।
झापा र मोरङका भुटानी शरणार्थी शिविरहरूमा पनि विभिन्न कार्यक्रम गरी अस्ति सोमबार 10 अन्तर्राष्ट्रिय आत्महत्या विरूद्ध दिवस मनाइयो। विश्वभरि आत्महत्या रोकथामका उपायहरू बढाउँ र आशाको अंकुरण गरौं भन्ने नाराका साथ बेलडाङ्गी 3 शरणार्थी शिविरमा भएको कार्यक्रममा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगका दमक प्रमुख सजल गुप्ताले निराशा हटाएर आत्महत्याको शिकार हुने क्रम रोक्न सकिने बताउनुभयो। कार्यक्रममा सहायता संस्थाका प्रतिनिधिहरू तथा अन्य सरकारवालाहरूले आत्महत्या कम गर्ने उपायहरू तथा रोकथामबारे बोलेका थिए। कार्यक्रममा शरणार्थीले नाचगान र नाटक देखाउनका साथै कविता वाचन समेत गरेका थिए। सन् 2002 विश्व स्वास्थ्य संगठनले सेप्टेम्बर 10 अन्तर्राष्ट्रिय आत्महत्या विरूद्ध दिवस मनाउँदै आएको छ। विश्व स्वास्थ्य संगठनले अहिले विश्वमा हरेक 4 सेकेण्डमा एकजनाले र वर्षमा सरदर 10 लाखले आत्महत्या गर्ने तथ्याङ्क सार्वजनिक गरेको छ। नेपालमा प्रहरीको रेकर्ड अनुसार दिनमा 11 जनाले आत्महत्या गरेको पाइएको छ।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले झापाका शनिचरी र खुदुनाबारीका स्वास्थ्य चौकी र रेडक्रस उपशाखा दमकलाई एक एकवटा एम्बुलेन्स दिएको छ। बिहान दमक रेडक्रस हलमा भएको कार्यक्रममा उच्च आयोगका नेपाल प्रमुख स्टेफेन ज्याकमेटले एम्बुलेन्सका साँचो हस्तान्तरण गर्नुभयो। तीनवटा एम्बुलेन्सको मूल 24,000 अमेरिकी डलर रहेको जनाइएको छ। उच्च आयोगका प्रमुख स्टेफेनले शरणार्थीलाई आश्रय दिइरहेको स्थानीय समुदायलाई धन्यवाद दिँदै त्यसको सम्मान स्वरूप समुदायमा आधारित विकास परियोजना सीबीडीपी ल्याउने तयारी भइरहेको पनि जानकारी दिनुभयो। ज्याकमेटले सीबीडीपी सञ्चालनको लागि नेपाल सरकारसँग छलफल भइरहेको पनि बताउनुभयो। कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मा लगायतका व्यक्तिहरूले शरणार्थी र स्थानीय समुदाय बीचको सामाजिक सम्बन्धको चर्चा गरेका थिए।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा शुरू गरौं। झापा र मोरङ क्षेत्रमा रहेका शरणार्थी शिविरका भूटानीको जीवनशैलीमा देखिएको परिवर्तनको चर्चा गर्दै, दुई दशक लामो शरणार्थी जीवन बिताएका भूटानीका बितेका समय निकै कहाली लाग्दा थिए। देशविहीन हुनुपर्नाको पीड़ा, त्यसमाथि अर्काको देशमा के खाउं के लाउंको हैरानी, समयसँगै सहायता संस्थाहरूको सहयोगले जीवन अलिक सजिलो बन्यो। शरणार्थी घर फिर्ती सम्भव नभएको निष्कर्षसहित शुरू तेस्रो देश पुनर्वासमा जाने आफन्तहरूको सहयोगले शरणार्थीको जीवन अरू सजिलो बनाएको छ। पुनर्वास जान नचाहने शरणार्थी पनि हिजो आज विभिन्न इलम उद्यम गरेर समृद्ध बन्दैछन्। शरणार्थीको जीवनमा यो समृद्धिका केही संकेतहरू प्रष्टै देखिन्छन्। जीवनशैली परिवर्तनको रूप शरणार्थीको भान्सामा पनि देखिन्छ।
भूटानीलाई बसोबासको व्यवस्था मिलाइएका शरणार्थी शिविर, उही पीड़ा र उस्तै समस्यामा शरणार्थी बनेका भूटानीका बस्ने छाप्राको आकार र प्रकार पनि उस्तै। शरणार्थीका समानता अरू पनि छन्। निश्चित समयमा खाना पकाउने, खाने र सुत्ने पनि उनीहरू लगभग समान समयमै गर्छन्। समयसँगै केही आनी बानीमा चाहिँ देखिने गरी परिवर्तन भएको छ। केही वर्ष अघिसम्म खाना पकाउने समयमा हरेक छाप्राको छानुबाट निस्कने धुवाँको मुस्लो हिजो आज घट्दो छ। शरणार्थीलाई खाना पकाउन दिइने जैविक कोइलाको धुवाँले केही वर्ष अघिसम्म शरणार्थी शिविरको आकाश नै घुरमैलो हुन्थ्यो, अहिलेको कुरो बेग्लै। बेडागी तीन शरणार्थी शिविरकी भीमा भुजेल,
पहिला चाहिँ कोइला दाउरा, विशेष गरी पनि अब कोइलाले चाहिँ पुग्दैन थियो, दाउरामै भर परिन्थ्यो। अहिले त अब दाउरा पनि धेरै महँगी छ, अब भारीको 1,000 रुपियाँ त्यस्तो गर्नुहुन्छ होइन। अब पाहुनापातहरू आउँदाखेरि साह्रो गाह्रो पर्दाखेरि चाहिँ त्यसमा इमर्जेन्सीको लागि भनौँ न त्यो दाउरा भारीको 1,000 रुपियाँ होइन, त्यो त्यसमा खर्च गर्नुभन्दा चाहिँ ग्यासमा अलिक फाइदै हुँदो रहेछ। आफ्नो दुःखलाई टार्नका लागि चाहिँ किन्ने गरिएको छ ग्यास चाहिँ।
समयसँगै मान्छेका आनी बानी बदलिँदा छन्, शैली फेरिएको फेरिए छ। भूटानी शरणार्थी शिविरमा भित्रिएका ग्यास पनि यसैका उदाहरण हुन्। तीमाथि जेबमा अलिअलि पैसा भएपछि जीवलाई आराम हुने काम सबैले गर्छन् नै। धेरै धुवाँ दिने कोइला र दाउरा बाल्दा हैरान खेपेका शरणार्थीले कोइला दाउराको साटो एलपी ग्यास बाल्न थालेका छन्। बेडागी दुई शरणार्थी शिविरकी भीममाया राई,
ग्यास अब कतिको अब त्यो फारो चलाउनु पर्यो नि, अनि सिद्धि गरेपछि 2 महिनासम्म थाम्छ मजाले बाल्यो भने 3 जनाको पर्यो। सिलिन्डर भर्दाखेरि 1,405 रुपियाँ लाग्छ, दमकमा 1,405 रुपियाँ।
कति भयो ग्यास चलाउनु थाल्नु भएको?
खोइ अब मलाई दम बढ्नु थाल्यो होइन, त्यहाँदेखि मैले चाहिँ ग्यास चलाउनु थालेको 1 वर्ष जस्तो भयो होला। सजिलै त गर्नु पर्दो होला नि, अब यसले किन जाने, धुङ्गा धुलो चाहिँ हुँदैन, भाँडाकुँडा पनि कालो हुँदैन।
शरणार्थीका परिवारहरू पनि संख्या बढेसँगै छुटिन्छन्। परिवार बढेसँगै तिनका आवश्यकता पनि त्यत्तिकै बढिहाल्छन्। त्यही भएर हो धेरै जसो शरणार्थीका छाप्रामा इन्धनको लागि अनेक उपाय चल्तीमा आएका। बेडागी तीन शरणार्थी शिविरका मनिष राईको छाप्रोमा पनि हिजो आज ग्यासमै भात तिउन पाक्छ।
गुल्दामा हुँदाखेरि भनेको चाहिँ हामी दाउरा अलिअलि थियो र दाउरा प्रयोग गर्थ्यौँ। यहाँ चाहिँ अहिले दाउराको चाहिँ एकदम समस्या छ क्याम्पमा, त्यही भएर अहिले हामी ग्यासै चलाउने बाध्य भएको छौँ। कोइला पनि हामी चलाउँछौँ तर त्यति कोइलाले हामीलाई म्याक्सिमम् भनेको 10 देखि लिएर 15 दिनसम्म मात्रै पुग्छ। हामीलाई कोइला दिएको संस्थाले दिएको कोइलाले 1 महिनाको लागि दिएको कोइला त्यति मात्रै पुग्ने गर्छ हामीलाई।
सहायता संस्थाले दिएको सहायताको भरमा रहेका भूटानी शरणार्थीलाई पछिल्लो समय विभिन्न मुलुक पुनर्वास भएका आफन्तको सहयोग थपिएको छ। यो भर्थेकले दिएको सुविस्ता नै हो खाना पकाउने एलपी ग्यास। बेडागी दुई शरणार्थी शिविरकी कविता बयलकोटी,
2-3 महिना भयो यस्तो, अब यहाँनिर हाम्रो अब हामी शरणार्थी हो होइन, ग्यास अब किन्नु त खासै सकिँदैन तर पनि अलिअलि पैसा जम्मा गरेर ग्यास किनेको।
कोइलाले पुग्दैन,
कोही बेला पुग्दैन, अनि अब स्कुल जानुपर्छ है, ढिलो हुन्छ, आगोदी अब भुकारी सर्काउँदा ओर्दा, अनि त्यही भएर ग्यासमा पकाउँछौँ हामी चाहिँ। आफूलाई पनि यस्तो थालबुटुकाहरू पनि त्यति मैलाहरू हुँदैन होइन, अब मामाहरूले यसो अमेरिकादेखि पैसा अलिअलि हालिदिनु भएको थियो, त्यसै खर्चले।
यो सुरुमा त जान्न गाह्रो भयो होला कि कसरी सल्काउने भन्ने,
अब अरूले सिकाइदिनु भयो त्यही भएर अहिले त थाहा छ तर नि यता डर मर्दो रहेछ भाइ बहिनीहरूलाई भोलि बस थाहा भएन भने त आगो लाग्ने पनि चान्स हुन्छ
समयसँगै बढेका यस्ता आवश्यकता पूरा गर्न शरणार्थीले अरू उपाय पनि अपनाएका छन् उनीहरू केही जोहो गर्न शरणार्थी शिविर बाहिर गएर अतिरिक्त श्रम पनि गर्छन् काठमाडौँ बसेर 17 वर्ष शिक्षण गरेका बेलडाङ्गी दुई शरणार्थी शिविरका काजी तामाङ
म काठमाडौँबाट आएको भर्खर 3-4 महिना भयो 17 वर्ष टिचिङ गरे म
काठमाडौँमा
हजुर
अनि छोडेर अहिले शिविरमै
अब चाहिँ अब यिनै आएको बाबुआमा सबै अब विदेश लगिदिइसक्यो आफू त नजाउँला भन्ने खालको सोचाइ राखेर बसेको मान्छे
यसको लागि खर्च कसरी जो गर्नुहुन्छ ग्यास त अब त महँगो छ यो त
काठमाडौँमा बसेर एक दुई पैसा जोडे त्यही मेरो त अब केस कस्तो भन्नुहुन्छ भने मेरो नाम सामने हटाएर रासिनसम्म उडाइदिएको मान्छे हो सबै मैले किनेर चलाइरहेछु
अपुग सहायताको भरमा आवश्यकता धान्न नै सही भुटानी शरणार्थी शिविरमा इन्धनको रूपमा दिइएको कोइलामा मात्र भर पर्ने दिन सकिए जस्तो छ अब यसले शरणार्थी समाजको बदलिँदो बानी र अभ्यासलाई छर्लङ्ग पारेको छ
भुटानी शरणार्थीको मात्रै होइन यो परिवर्तन झापा क्षेत्रका स्थानीयको जीवनशैलीमा पनि देखिन्छ केही वर्ष अघिसम्म दाउराको भरमा चल्ने भान्सामा हिजो आज खाना पकाउने ग्यास भित्रिएको छ ग्यास विक्रेताहरूका अनुसार हिजो आज झापामा महिनाको 40,000 थान एलपी ग्यासका सिलिण्डर खपत छन् यसको मोल 60 लाख हाराहारीमा हुन्छ दमक र आसपासको क्षेत्रमा महिनाको 20 लाख हाराहारीको ग्यास बिक्री हुन्छ झापा क्षेत्रमा ग्यासको खपत र बजारबारे ग्यास व्यवसाय संघ झापाका सचिव गंगा ढकालका कुरा सुनौ
2051 सालमा त्यतिखेर म विद्युतीय व्यवसाय गर्थेँ 47 सालदेखि त्यतिखेर नेपालमा दुईटा मात्रै कम्पनीहरू थिए ग्यास उत्पादन कम्पनी कुशी ग्यास कम्पनी र नेपाल ग्यास कम्पनी नेपाल ग्यास कम्पनी चाहिँ सिमरामा थियो यसको प्लान्ट र कोशी ग्यास कम्पनी सुनसरी जिल्लामा पर्छ त्यतिखेर चाहिँ खास गरी यो नेपाल ग्यासले पूर्वतिर मार्केटिङ गर्ने क्रममा नेपालमा एउटा ठाउँ मात्रै थियो बिक्री गर्ने ठाउँ धुलाबारी त्यसले अब त्यतिखेर तत्कालीन सहरहरूमा वृत्तामठ पनि यति धेरै नबढिरहेको हुनाले ग्यास कसले चलाउँथ्यो त भन्दा विशेष गरी लाउरेहरूले माडवारीहरूले त्यो सिलसिलामा चाहिँ दमक पनि ग्यासको अलिकति व्यापार हुने क्षेत्र हो भन्ने त्यो कम्पनीले सर्वे गर्दाखेरि दमकलाई पनि नेपाल ग्यासले चाहिँ एउटा डिलरको रूपमा नियुक्ति गर्ने क्रममा खोजी गर्ने क्रममा म त्यहाँ पुगेको र त्यसको व्यापार सुरु गरे हो सुरुमा हामीलाई न्यूनतम 50 वटा सिलिन्डर किन्नुपर्ने त्यतिखेरको नियम थियो 10,000 रुपियाँ पैसा धरौडी राख्नु पर्थ्यो त्यो नेपाल आयल निगमले तोकेको मापदण्ड अनुसारको प्रक्रिया पूरा गर्नु पर्थ्यो त्यसको गोदाम बिक्री गर्ने अवस्था होइन एभाइलेबल भएको बेलामा मेरो काउन्टरबाट बिक्री हुने सिलिन्डरको संख्या 1,000 लगभग हो महिनामा तर ग्यासको स्कार्सिटी प्रायः विभिन्न कारणहरूले भइरहन्छ भने जति हामीले फ्याक्ट्रीबाट उपलब्ध गर्न सक्दैनौँ पाउँदैनौँ दमक एरियामा जस्तो केर्खा क्याम्पा यहाँबाट हेर्ने ठाउँहरू भनौँ न गौरादह गौरीगंज बेलडाङ्गी र यो आसपासको एरियाहरू जुन छ अहिले त गाउँ गाउँमा पनि डिपरहरू डिलरहरू छन् यसरी यो लोकेसनमा लगभग 12-15 हजार सिलिन्डर महिनामा जान्छ अहिलेको मूल्यको हिसाबले त अब 12,000 सिलिन्डर इन्टु 1455 20 लाख रुपियाँको हाराहारीको मतलब ग्यास प्रशस्त हुँदाखेरि त्यति पैसा ग्यासमा खर्च गर्छन् मान्छेले शरणार्थी ग्राहकहरू पहिला चाहिँ एकदम न्यून अवस्थामा थिए र हामीले बेलडाङ्गी 2 लाई टार्गेट गरेर सहायक डिपोको रूपमा बिक्री कक्ष राख्नु भएको थियो अब अहिले पछिल्लो दिनहरूमा यी तिनटै चाँडै क्याम्पहरूबाट जहाँ उहाँहरू त्यहाँ केन्द्रित भइसके पछाडि चाहिँ लगभग महिनामा 300 भन्दा माथि सिलिन्डर क्याम्पभित्र खपत छ 1-2-3 गरेर र 2 डिपोहरू छन् हाम्रो त्यहाँ र हामीले अब दमकबाट सप्लाई दिन अप्ठ्यारो हुने हुनाले त्यहाँ अथोराइज डिलर नै बनाइसकेका छौँ हामीले बेलडाङ्गी 1 र 2 एउटा र अहिले नयाँ कनेक्सन एभरेजमा कहाँ जान्छ त भन्दा सहरमा जाँदैन अहिले ग्यासको चुल्हा सेटहरू बिक्री हुने भनेकै कहाँ हो त भन्दा कि शरणार्थी क्याम्पभित्र कि दुधराज गाउँतिर तलतिर अहिले क्याम्पमा पैसा छ अब आफ्नो परिवार नातेदारहरू विभिन्न कारणले उता गएर चाहिँ पठाउने क्रममा र अहिले क्याम्पमा पैसा छ भन्ने कुरा चाहिँ अरू कारणहरूबाट पनि पुष्टि गरिन्छ उनीहरूले हेल्थको क्षेत्रमा अनि खाद्यान्नको क्षेत्रमा अनि राम्ररी लगानी गरिरहेछन् नयाँ कनेक्सन हाम्रो दमकमा 1500 डिलरहरू छन् 8-10 कम्पनीहरूका प्रायः एउटा दुवटा कनेक्सनहरू क्याम्पभित्रै गएका हुन्छन् त्यो चाहिँ हिजो उनीहरूसँग थिएन र उनीहरूले अरू वैकल्पिक उपायहरू अपनाउँथे अब अहिले चाहिँ उनीहरूले चाहिँ ग्यास नै किन्छन्
ग्यास व्यवसाय संघ झापाका सचिव गंगा ढकालका कुराबाटै थाहा हुन्छ झापा क्षेत्रमा ग्यासको खपत र बजार बढ्दो छ केही वर्ष यता स्थानीय क्षेत्रमा दाउराको साटो ग्यास र अन्य वैकल्पिक साधनको प्रयोगले सजिलो त छँदैछ वन जंगल संरक्षणमा पनि योगदान गरेको छ
खाना पकाउन दाउराको मात्र भर थियो केही वर्ष अघिसम्म। त्यसका लागि मध्य झापाको सुरुङ्गा नौकी देवका आचार्यले घर मास्तिरको वन सधैँ पस्नु पर्थ्यो कुनै दिन। तर समयसँगै जीवन बाँच्ने कायदा फेरिएका छन्। घर वरिपरिका रुख बुटाका झिझामिझाले नपुगे सिलिन्डर ग्यासमा आगो बालेर उहाँको भान्सा तयार हुन्छ।
आज मैले खाना ग्यासमै पकाएँ। कहिले काहीँ चाहिँ दाउरामा पनि पकाइन्छ, कहिले काहीँ ग्यास बिजुली पनि बनाइन्छ। पहिला चाहिँ धेरै दुःख पनि गरियो यो दाउरा हामीले त्यतिखेर चाहिँ ग्यास स्यास अब अलिकति खर्च सचाउने अभाव होला, केही नपुगेको होला, त्यसले गर्दाखेरि हामी चुलीबाट पनि यस्तो हाँगाहरू भाँचेर दाउराहरू सदुपयोग गऱ्यौँ। आफ्नो घरकोले पनि पुग्दैनथ्यो, जङ्गल गएको जान्थ्यौँ।
त्यसो त जङ्गल पहिलेको जस्तो प्रशस्त पनि छैन, वन संरक्षण गर्नुपर्छ भन्ने चेतना फैलिएको छ। जथाभावी वन जंगल काट्ने क्रम रोकिएको छ, दाउराका लागि वन पस्ने क्रम करिब करिब रोकिएको छ। यी तमाम कारणले बजारमा आएको एलपी ग्यास घरका भान्साको अभ्यास बन्दै गएको छ। झापा महेशपुरका रञ्जन सापकोटा,
खोले छोले पकाउनु लागि दाउराहरू प्रयोग गर्छौँ भने यसो भात चियासिया गर्नुलाई ग्यास फाइदा भन्दा नि विकल्प कुरा आयो। दाउरा पाइन्न, गोबर ग्यास थियो एउटा पुरानो विकल्प, अब त गाई बस्तु नि पाल्न छोड्यो गाउँ घरमा, काम गर्नलाई सजिलो, आगो फुकिराख्नु पनि परेन, घर पनि कालो नलाग्ने।
घर घरमा इन्धनको रूपमा प्रयोगमा आउने अनेक साधनको गच्छे अनुसार जोहो भएको पाइन्छ धेरै ठाउँमा। एलपी ग्यास र सुधारिएको चुल्हो बरोबर चलाइरहनु भएको छ झापा सतासी धाम सातकी पवित्रा सुब्बाले।
सुधारिएको चुल्हो चाहिँ त्यो सारा नेपालले कार्यक्रम ल्याएको रहेछ पुर, अनि त्यो सुधारेको चुल्हो बनाएको छु। साह्रै सजिलो छ, मलाई त ग्यासमा त त्यो सजिलो लागिरहेछ। ग्यास पनि छ, सुधारेको चुल्हो छ, अनि त्यही बत्तीवाला राइस कुकरमा खाना पनि बनाइन्छ। पहिले भनेको बेला लाइन हुँदैन होइन, अनि अब समय अनुसार चल्नु पर्यो नि। यो अहिलेको महँगीलाई पनि ख्याल गरेर पैसालाई पनि कताबाट बचत गर्न सकिन्छ। अलिक टाइम छ भने ढाबामा चलायो होइन, हतार छ भने ग्यासमा बनायो, अनि टाइम छ अब अलिक दिनभरि झन् अझै टाइम छ राइस कुकरमा जोडिदिइराख्यो। जस्तै न्यूनतम हामीले बत्तीको 80 रुपियाँ तिर्नुपर्छ महिनाको होइन, त्यो म काम गर्दा 80 रुपियाँभित्र पसेर काम गर्छु। ग्यासको कुरो चाहिँ म त दाउरा र ग्यास दुईटा बराबरी त्यसरी मिलाएर चलाउँछु क्या।
पकाई पोली खाने काम भनेको स्वाद र फुर्सदको पनि कुरो हुँदो रहेछ। जन्मैदेखि दाउराको आगोमा पकाएर झरझराउँदो भुङ्रोमा भर्स्याएको खानकीको स्वादै बसेकाको कुरो चाहिँ बेग्लै। सतासी दाम सातकी हिमा दाहाल,
हामी खाना प्राय जसो सिलिन्डर ग्यास पनि छ, तर अहिले प्रयोगमा म चाहिँ दाउरामै बराबर। बिजुली त छैन त, राइस कुकर छ, तर राइस कुकरमा मिठो हुँदैन भनेर गरिएको छैन। चारजना छौँ हामी। सिलिन्डर ग्यास भन्दाखेरि अब यता बत्ती प्रयोग नगरेपछि सिलिन्डर ग्यासमा हामी चियाहरू मात्रै बनाउँछौँ, त्यसले गर्दा हामीलाई खपतै छ। दाउरा नै प्रयोग बेसी गर्छौँ भने दाउरामा चाहिँ अलिक बढी लाग्ने भइरहेछ।
घर गृहस्थीमा मात्रै होइन, दाउराको साटो ग्यास र अन्य वैकल्पिक साधनको प्रयोग व्यवसायमा पनि छ। यसले वन जंगल संरक्षणमा योगदान पनि गरेको छ। राजमार्ग किनारका साना मसिना होटलले पनि खाना पकाउन आवश्यक इन्धनको जोहो फरक फरक तरिकाले गरेका छन्। झापा सुरुङ्गाकी चिया पसले मिना बुढाथोकी,
ग्यासले पुर्याउन साह्रो पर्छ, दाउरा भुसे चुलो।
तपाईँ एक महिनामा ग्यासमा भुसे चुलोमा र दाउरामा जम्मा जम्मी कति जति खर्च गर्नुहुन्छ?
हुन्छ, अब होटलमा त सेट बाल्दाखेरि 8-9 हजार रुपियाँ खर्च हुन्छ तीन थोकमा गरेर
महिनामा।
हजुर,
वन संरक्षण गर्नुपर्छ भन्ने चेत गाउँ समाजमा पसे जस्तै धुवा धुलोको पीरबाट अलग्गै हुने इच्छाले पनि झापा क्षेत्रमा खाना पकाउन ग्यासको प्रयोग बढेको छ। वन विनाश गर्नुहुन्न भन्ने चेतना र सजिलो खोज्ने क्रमले झापा क्षेत्रमा दाउराको विकल्पको रूपमा ग्यासको प्रयोग बढ्दो छ।
दाउराको विकल्पको रूपमा ग्यासको प्रयोगले वन जंगल संरक्षणमा योगदान त गरेकै छ, तर वन जंगल संरक्षण र विस्तारको जिम्मा लिएर बसेको सरकारी निकायको काम चाहिँ कस्तो छ त? इलाका वन कार्यालय झापा सुरुङ्गाका प्रमुख त्रिभुवन चौधरीका कुरा सुनौ।
सरकारको वन संरक्षणको नीति भन्नुपर्दा हाम्रो चाहिँ वन ऐन 2049 छ हामीसँग, र वन नियमावली 2051, र त्यस अन्तर्गत विभिन्न निर्देशिकाहरू बनेको छ, र समय समयमा वन मन्त्रालयको नीति निर्देशन अनुसार र त्यहाँबाट भएको आदेश बमोजिम हामीले यस क्षेत्रमा रहेका वनहरूको संरक्षण सम्वर्धन र व्यवस्थापन कार्यमा हामी तल्लीन रहेका हुन्छौँ। अब ऐनले चाहिँ हाम्रो वन क्षेत्रलाई दुई भागमा विभक्त गरेको छ, निजी वन र सरकारी वन। वन ऐन 49 वनलाई सामुदायिक वन, धार्मिक वन, कबुलियती वन गरेर चाहिँ विभिन्न वनको भागहरूमा विभक्त गरेको छ। कहीँ मन्दिर मस्जिदहरूको वरिपरि रहेका वनको क्षेत्रहरूलाई एउटा धर्म संस्थाहरूको समूह गठन गरेर संरक्षण गर्ने उसलाई धार्मिक वन भन्छौँ हामी। त्यस्तै चाहिँ नेपाल सरकारी वनको कुनै भाग चाहिँ स्थानीय उपभोक्ताहरूले माग गरेर नेपाल सरकारको अन्तर्गतको जिल्ला वन कार्यालयको जिल्ला वन अधिकृतबाट त्यो समूहलाई हस्तान्तरण भएको छ भने त्यस वनलाई हामी सामुदायिक वन भन्छौँ। अनुगमनको पाटो चाहिँ नेपाल सरकारको संगठनको कर्मचारीहरूबाट भइरहेको छ र त्यसरी नै कबुलियती वनको कुरा जसरी कुनै वनको चक्ला छ जहाँ कि फाटफुटमा रुख बिरुवाहरू रहेको छ र रास अवस्थामा छ भने कुनै समूहले वा चाहिँ कुनै उद्योगले त्यसलाई चाहिँ सामूहिक रूपमा कबुलियती वनको रूपमा लिएर त्यसभित्र रहेको मौजुदा वनलाई संरक्षण व्यवस्थापन पनि गर्ने र खाली ठाउँहरूमा चाहिँ जसरी अब लेमन ग्रास सेन्थल ग्रास जडीबुटीहरू वन्यजन्य उत्पादनहरू गरेर त्यसबाट चाहिँ राष्ट्रलाई फाइदा दिने र केही वर्षको लागि कबुलियत गरेर लिने 15 वर्ष 20 वर्ष 25 वर्षको लागि भने त्यस्ता वनलाई हामी कबुलियती वन भन्छौँ। यसरी वनलाई विभिन्न भागमा बाँडेको छ। निजी वनको चाहिँ धनी चाहिँ निजी जग्गा धनीवाला ले त्यस क्षेत्रमा आफूले वृक्षारोपण गरेको रुख बिरुवालाई उहाँले उपभोग गर्दा उहाँको आफू खुसी गर्न पाउनुहुन्छ, त्यो ऐनमा प्रावधान रहेको छ। भन्ने सरकारी वनलाई यसरी पाँच भागमा बाँडेर जसरी सामुदायिक वन, धार्मिक वन, कौलियती वन, संरक्षित वन र व्यवस्थित वनको रूपमा सरकारले त्यसलाई व्यवस्थापन गरेको पाइन्छ।
झापामा भनौँ न, झापाका वन क्षेत्रहरूको अवस्था के छ?
अधिकांश वनहरू हाम्रो सामुदायिक वनको रूपमा हामीले उपभोक्ता समूहलाई दिइसकेका छौँ। जसरी यहाँ अहिले करिब 32 सामुदायिक वनहरू ह्यान्ड ओभर भइसकेको छ हाम्रो क्षेत्रमा। हजारौं उपभोक्ताहरू त्यो वनको संरक्षण, सम्वर्धन, व्यवस्थापन र त्यस वनमा ढले परेका र उहाँहरूको कार्ययोजना र विधानले निर्दिष्ट गरे अनुसार प्रत्येक वर्ष उहाँहरू वन पैदावार निकासी गरेर त्यसबाट फाइदा लिने कामहरू जारी छ र त्यसको समय समयमा अनुगमन हाम्रो जिल्ला वन कार्यालय झापाबाट भइरहेको छ। यस जिल्लामा भन्ने यस जिल्लामा रहेको एउटा ठूलो चक्ला छ, करिब 6,000 हेक्टर भन्दा बढी क्षेत्र भएको जलथल इलाका, त्यस अन्तर्गत पनि उपभोक्ताहरूको समूहहरू गठन गर्ने काम भएको छ, ह्यान्ड ओभर गर्ने, वन हस्तान्तरण गर्ने करारमा छ।
वन संरक्षणको कुरा गर्दा ठाउँ ठाउँमा काठ मिलहरू खुल्दा छन् र तिनमा चाहिँ वनबाट ल्याइएका काठहरू गरेको प्रशस्त देखिन्छ, त यो संरक्षणको काम अलिक भरपर्दो र प्रभावकारी नभएको कुरा त देखिएकै छ नि, होइन र?
संरक्षणको कार्य भरपर्दो नभएको कारणमा चाहिँ के रहेछ भने हामीसँग सीमित स्रोत र साधनहरू छन् र वनको चक्ला, वन क्षेत्रको भनौँ वन उत्पादनलाई उपभोग गर्न अब बढ्दो जनसङ्ख्या छ र वैदेशिक रोजगारबाट लाभान्वित भएर मान्छेहरू आफ्नो घर भवन निर्माण गर्ने कार्यमा जारी छन्। त्यता प्रोत्साहित हुँदा काठको आवश्यक पर्दो रहेछ र त्यो आवश्यकता परिपूर्ति गर्नलाई हामीसँग तपाईँको आपूर्ति समिति मार्फत काठ चाहिँ आम जनतालाई उपलब्ध गराउने एउटा सीमित स्रोत छ र यदा कदा भनौँ हाम्रो जिल्ला बाहिरको अन्यत्र जिल्लाहरूबाट केही काठहरू ल्याउने, चोरी निकासी हुने, मान्छेले आफ्नो समस्यालाई चाहिँ पूरा फुलफिल गर्नलाई खोजिरहेका हुन्छन् र त्यस अवस्थामा हामी चाहिँ हाम्रो चाहिँ गस्ती परिचालन भइरहेको हुन्छ र त्यो क्रममा मान्छेहरू पक्राउ पर्छन्, हामी मुद्दा लाउँछौँ, काठहरू बरामद भएका लिलाम गर्ने परिपाटी छ, प्रयासहरू चाहिँ जारी छ, तर अब यसबाट पुरै चाहिँ निमिटन नै चोरी निकासी नै बन्द छ भन्ने अवस्था छैन। यस्ता चिजको हामीसँग विकल्प पनि नभएको, जसरी अब वैकल्पिक ऊर्जाहरूको विकास नभइसकेको अवस्थाहरू छ र नागरिकहरू बाध्य भएर पनि दाउरामै आश्रित हुने, अहिले विद्युतको लोड सेडिङले पनि एउटा चाहिँ वनतिर चाहिँ बढी आश्रित गरिरहेछ मान्छेहरूलाई।
झापाको, मध्य झापाको यो सुरुङ्गा क्षेत्रमा वन संरक्षणको लागि के कस्ता कार्यहरू भएका छन् त अहिले?
सुरुङ्गा क्षेत्रमा जसरी यहाँ रहेको हाम्रो नजिकमा भएको कन्काई सामुदायिक वन छ र यो चाहिँ एउटा बालुवाको ढिस्को जस्तो चट्टानमा अरिएको यो वनस्पतिको एउटा क्षेत्र रहेको छ। यस क्षेत्रलाई चाहिँ तपाईँको पूर्ण रूपले संरक्षण गर्ने काममा यहाँका उपभोक्ताहरू जुट्नु भएको छ। त्यसै गरी यसको माक्लो भेल्टमा पनि हामीले चुरे क्षेत्रमा रहेका समूहहरू र तल्लो भेगमा हाम्रो एउटा शरणामती छ, रानी सामुदायिक वन, उनले वृक्षारोपण गरेर पनि वनको संरक्षण गर्ने कार्य चाहिँ गरिरहेका छन्। यहाँ त्यो एक्टिभिटी छ भने इलाम क्षेत्रबाट राताराति वर्षातको टाइममा खोला मा पानी बढी भएको बेला राफ्टिङ गरेर केही काठ चोरी निकासी गर्ने जुन एउटा परिपाटी छ त्यसलाई निरुत्साहित गर्न अहोरात्र हामी चाहिँ हाम्रो एउटा गाडी दिएको छ, त्यो गाडीको अवस्था पनि त्यति राम्रो छैन, तथापि त्यसलाई चाहिँ मरम्मत गराउँदै हामीले चाहिँ रातारात चाहिँ ऊ गरेर समय समयमा पक्रिने नियन्त्रण गर्ने कामहरू गरिरहेका छौँ। यसको लागि चाहिँ हामीसँग के छ भने यहाँ हाम्रो चाहिँ राइफल छ, हामीसँग करिब 15 कर्मचारीको एउटा जत्था छ शस्त्रको, जो कि चार आली र यहाँ गरेर हामी ती 15 जवान र अरू सिभिल छन् हाम्रा फरेस्ट गार्डहरू, त्यसमा हामी चाहिँ एएफओहरू छौँ, सहायक वन अधिकारीहरू करिब चारजना, सबैले पालो पालो गरेर हामी चाहिँ आफ्नो ड्युटीमा चाहिँ बाँडफाँड गरेर दैनिकै ड्युटी गर्ने गरेको छौँ।
सामुदायिक वनहरूका गतिविधिहरूप्रति तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ?
ती सामुदायिक वनहरूमा संरक्षणका कार्यहरू राम्रो छ, वन डढेलो नियन्त्रणको कारण पुनरुत्पादनमा एकदमै चाहिँ वृद्धि आएको छ, अतिक्रमण चाहिँ नियन्त्रित छ, र सदुपयोगको काममा चाहिँ एउटा चाहिँ वन कार्ययोजनामा जति निर्दिष्ट गरेको छ त्यसभित्र त्यो परिधिमी रहेर उहाँहरूले कटान गरिरहनु भएको छ।
वन संरक्षणकै कुरा गर्दा यहाँ कस्तो खालको वनस्पति छिटो फस्टाउँदो रहेछ, केही न केही अनुभव अभ्यास भएको होला नि?
के छ भने हाम्रो अभ्यासमा र व्यक्तिगत मेरो विचारमा त हामीले रैथाने बिरुवाहरू जुन हाम्रो पहिले प्रकृतिले दिएको क्षेत्रहरू छ, प्रकृति प्रदत्त प्रजातिहरू छ, त्यो नै यहाँ राम्रो छ कि जस्तो मैले महसुस गरेको छु। जसरी इन्डियाबाट पहिलेदेखि 25-30 वर्ष अगाडि आयो टिक टिक्टोना ग्रान्डिस, जो टिकको चाहिँ वृक्षरोपणहरू जहाँ जहाँ भएको छ त्यो ठाउँमा रैथाने घाँसहरू अहिले चाहिँ नउम्रिने, त्यसको तल अरू वनस्पतिहरू नहुने, र जैविक विविधताको हिसाबले ती वनस्पतिलाई टिकहरू कम रोपौं भन्नेमा हाम्रो चाहिँ धारणा गइरहेछ। तर नागरिकहरूको अहिले अझै पनि टिक बहुमूल्य हुन्छ भनेर उहाँहरू बढी चाहिँ टिककै बिरुवा लाउन खोजिरहनु भएको छ। त्यसरी अब मसला भयो यो युकालिप्टस, युकालिप्टस पनि प्लान्टेसन गर्न अलिक छिटो बढ्ने प्रजाति भएकोले बढी आएको छ हाम्रो प्र्याक्टिसमा, र कदमको प्रजातिहरू अब अहिले छिटो बढ्ने, अहिले हामीले चाहिँ सेलेक्ट यसपालि के गर्यौँ, लटर भन्ने एउटा छ हाम्रो यसै जिल्लाको प्रजाति हो त्यो रैथाने, जो कि जलथलको जंगलमा लटरको ठूल्ठूला रूखहरू छन्, र ती लटर जो छ त्यो फोडर ग्रासको रूपमा छ, त्यो चाहिँ हाम्रो चाहिँ गाई वस्तुको लागि घाँस अति उपयोगी छ, र काठ पनि तपाईँको 12-15 फिट गोलाइसम्म त्यो बढ्ने, र काठ पनि हार्डवुड सरहको हुने हुनाले म चाहिँ के भन्न चाहन्छु भने लटर चाहिँ कृषकहरूले व्यापक रूपमा आफ्नो क्षेत्रमा प्लान्टेसन गर्नु हो भने पशुपालनको लागि पनि यहाँ आफू चाहिँ स्वावलम्बन हुन सक्छ, र अर्को चाहिँ काठको उपयोगको लागि पनि उहाँहरू आफू चाहिँ पछि काठ आफै सदुपयोग गर्ने अवसरहरू पाउनुहुनेछ जस्तो लाग्छ मलाई।
उहाँ हुनुहुन्थ्यो इलाका वन कार्यालय झापा सुरुङ्गका प्रमुख त्रिभुवन चौधरी, वन जंगल संरक्षण र विस्तारका लागि भएका कामहरूका बारेमा जानकारी दिँदै।
तपाईँ सुन्दै हुनुहुन्छ बलदिन्द भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बलदिन्द जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एचिट्युन 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोश एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविर भित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गोरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।